नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी शंकर भण्डारी र म श्रीया नेपाल। आज मिति 2081 साल मंगिर 18 गते मंगलबार मार्ग शुक्ल पक्ष द्वितीया तिथि। तदनुसार डिसेम्बर महिनाको 3 तारीक सन् 2024 नेपाल सम्बत 1145। आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले स्थानीय तह उपनिर्वाचन 2081 मतदान भएको 41 पदको मतगणना सम्पन्न भएको प्रसंग र प्रधानमन्त्री केपी शर्मा ओली हिजो साँझ चीनको राजधानी बेइजिङ प्रस्थान गर्नुभएको प्रसंगलाई सबैजसो पत्र पत्रिकाले आज प्राथमिकता दिँदै छापेका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। निर्वाचनको प्रसंगलाई यतिखेर लिन लागेका हौं। मतगणना सम्पन्न ठूला दलकै वर्चस्व शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। स्थानीय तह उपनिर्वाचन 2081 मतदान भएको 41 पदको मतगणना सम्पन्न भएको छ। उपनिर्वाचनबाट नेपाली कांग्रेसले सबैभन्दा बढ़ी पद जिते पनि स्थानीय निर्वाचन 2079 सो दलले जितेको पालिकाको अध्यक्ष उपाध्यक्ष र ओडा सहितको केही स्थान गुमाएको छ। उपनिर्वाचन भएका 41 मध्ये स्थानीय निर्वाचन 2079 कांग्रेसले 27 जीत हात पारेको थियो। निर्वाचन नतिजा आएको दुई दुई पालिकाको अध्यक्ष र उपाध्यक्ष तथा एक पालिकाको उपप्रमुखमा कांग्रेसले निकटतम प्रतिद्वन्दीमा चित्त बुझाउनु पर्यो। उपनिर्वाचनमा कांग्रेस एमाले र माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा आफूले जितेको पद गुमाउनु परेको छ भने अघिल्लो निर्वाचनमा गुमाएको पद प्राप्त गरेको छ। निर्वाचन आयोगका अनुसार हिजो अबेरसम्म 33 गाउँपालिकाको अध्यक्ष 4 उपाध्यक्ष र एक एक नगर प्रमुख र उपप्रमुख गरी 41 पदको मत परिणाम सार्वजनिक भएको छ। जस अनुसार नेपाली कांग्रेसले 16 जीत हात पारेको छ। नेकपा एमाले 6 र नेकपा माओवादी केन्द्रले 5 अध्यक्ष पदमा जीत हात पारेको हो। जनता समाजवादी पार्टी नेपालले 2 जीत हात पार्दा राष्ट्रिय स्वतन्त्र पार्टी नेकपा एकीकृत समाजवादी नेपाल मजदूर किसान पार्टी र स्वतन्त्र उम्मेद्वारले 1 जीत हात पारेका छन्। सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा माओवादी केन्द्रकी देवकी तिमिल सिन्हा विजयी हुनुभएको छ। उहाँ 1637 मत ल्याएर विजयी हुनुभएको हो। उहाँकी निकटतम प्रतिद्वन्दी सविता बुढाले 1594, नेकपा एमालेकी जाना शाहीले 1132 मत प्राप्त गर्नुभएको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तहमा पहिलो पटक प्रतिनिधित्व गर्न लागेको हो। सो पार्टीका उम्मेद्वार रोजिना श्रेष्ठले काठमाण्डु 16 जीत हात पार्नु भएको छ। यसै गरी किर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोल फराकिलो अन्तरले निर्वाचित हुनुभएको छ। उहाँले 5334 मत ल्याउनुभयो। किर्तिपुरमा कांग्रेसले 2079 नतिजालाई निरन्तरता दिनुका साथै जीतको दायरालाई फराकिलो बनाउँदै थप 1 आफ्नो पक्षमा पारेको छ। निर्वाचन अधिकृतको कार्यालय किर्तिपुरका निर्वाचन अधिकृत इन्दिरा कार्कीका अनुसार सोमबार अबेर राति सम्पन्न मतगणना बमोजिम कांग्रेसका डंगोल 779 मतको अन्तरले प्रमुखमा निर्वाचित हुनुभयो। निर्वाचनकै प्रसंगलाई कान्तिपुर दैनिकले अग्रपृष्ठमा वर्चस्वमा ठूला दल सीट मात्र अदल बदल शीर्षकमा खबर बनाएको छ। उपनिर्वाचन भएका कुल 44 पद मध्ये कांग्रेस 19, माओवादी 11, एमाले 8, जसपा 2 तथा यस रासोपा नेमकिपा र स्वतन्त्रलाई 1-1 पद शीर्षकमा कान्तिपुर दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ भने अन्नपूर्ण पोस्टले प्रमुखमा कांग्रेस एमाले र माओवादी 1-1 शीर्षकमा खबर बनाएको छ। स्थानीय तहको उपनिर्वाचनमा किर्तिपुर नगरपालिकाको प्रमुखमा कृष्णमान डंगोल विजयी हुनुभएको छ। नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनलाई पराजित गर्दै नेपाली कांग्रेसका डंगोलले पुरानो विरासत कायम राख्नु भएको हो। निर्वाचनमा कांग्रेसका डंगोलले 5334 मत ल्याउनुभयो भने महर्जनले 4555 मत ल्याउँदै दोस्रो स्थानमा पुग्नुभयो। 2079 सालको स्थानीय तहको निर्वाचनमा किर्तिपुरबाट जित्नुभएका राजकुमार नकर्मीको मृत्यु भएपछि रिक्त रहेको प्रमुखको पदमा निर्वाचन गराइएको हो। त्यसै गरी नेपाल समाचार पत्रले स्थानीय तह उपनिर्वाचन कांग्रेस एमालेलाई अनपेक्षित माओवादीलाई उत्साह रासोपालाई झड्का ठूला र पुराना दलकै पक्षमा जनसमर्थन शीर्षकमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर छापेको छ। उपनिर्वाचनको प्रसंगपछि अब प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नुभएको प्रसंग, यो प्रसंगलाई पनि आज सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा प्राथमिकता दिँदै छापेका छन्। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा प्रधानमन्त्री ओली चीनमा आज उच्चस्तरीय भेटवार्ता शीर्षकमा खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली हिजो साँझ चीनको राजधानी बेइजिङ पुग्नु भएको छ। चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै हिजो बिहान चीन प्रस्थान गर्नुभएको थियो। आफ्नो चार दिवसीय भ्रमणका क्रममा चीन पुग्नुभएका प्रधानमन्त्री ओलीलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका उपविदेश मन्त्री सुन बेइदोङले र नेपाली राजदूत कृष्ण प्रसाद ओली सहितको टोलीले स्वागत गर्नुभयो। प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधि मण्डल बेइजिङ स्थित चीन सरकारको अतिथि गृह देउताई गेस्ट हाउसमा बस्नु भएको जनाइएको छ। सो अतिथि गृहमै प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डल आजको उच्च स्तरीय भेटवार्ता र सम्झौताहरूको तयारीमा जुट्नु भएको छ। आज प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच उच्च स्तरीय भेटवार्ताको तयारी भइरहेको चीनस्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रपति सीसँगको भेटमा छिमेकी सम्बन्धलाई थप उचाइमा पुर्याउन दुई देशबीच बीआरआई सम्झौता मार्फत बलियो विकास साझेदारीलाई दीर्घकालीन कार्यान्वयनको रणनीतिका साथ कसरी अघि बढ़ाउन सकिन्छ भन्ने विषयमा गहन छलफल हुने जनाइएको छ। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा राष्ट्रपति श्री सहित बेइजिङमा हुने उच्चस्तरीय वार्ताको तयारी उच्च स्तरमा भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। आज नै चीनका प्रधानमन्त्री र ली बीच पनि द्विपक्षीय भेटवार्ता हुँदैछ। विकास साझेदारीसँगै जनसम्बन्धलाई थप मजबूत बनाउने विषयमा उहाँहरूबीच घनीभूत छलफल हुनेछ। उहाँहरूको समुपस्थितिमा आयोजक एक समारोहका बीच साझेदारीयुक्त योजना तथा परियोजनाहरूको आपसी सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। सो भेटवार्तामा आपसी हित तथा दुई देशको सहकार्यलाई थप प्रगाढ़ बनाउने विषयमा छलफल हुने मन्त्रालयले प्रष्ट पारेको छ। त्यस्तै परराष्ट्र मन्त्रालयको कार्यसूची अनुसार प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जन कंग्रेसका स्थायी समिति अध्यक्ष झाओ लेजीले पनि छुट्टै भेटवार्ता गर्नुहुनेछ। भोलिको कार्यसूची अनुसार प्रधानमन्त्री ओलीले पेइकिङ विश्वविद्यालयमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। त्यसै गरी बेइजिङ स्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने नेपाल चीन व्यापार मंचलाई पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली चीनमा आज उच्च स्तरीय भेटवार्ता, गोर्खापत्र दैनिक लगायत अन्य पत्र पत्रिकाले पनि यो खबरलाई प्राथमिकता दिँदै छापेका छन्। सजियो जनकपुर शुरू भयो विवाह महोत्सव, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा खबर बनाएको छ। जनकपुर अहिले दुलही झैं सजिएको छ। चारैतिर सरसफाई गरेर चिटिक्क पारिएको छ। देशी विदेशी पाहुनाको स्वागतमा जानकी मन्दिरका महन्त र पुजारीहरू लागिसकेका छन्। श्री सीताराम विवाह पञ्चमी महोत्सव आइतबारबाट विधिवत रूपमा शुरू भइसकेको छ। महोत्सवलाई भव्य र सभ्य बनाउन मन्दिरका प्रशासक, प्रदेश तथा स्थानीय सरकार र प्रशासनिक निकाय लागि परेका हुन्। त्रेतायुगमा मिथिलाकी राजकुमारी सीता र अयोध्याका राजकुमार रामबीच जुरेको वैवाहिक सम्बन्धलाई जनकपुरवासीले प्रत्येक वर्ष वैवाहिक वार्षिक उत्सवका रूपमा मनाउँदै आएका छन्। सजियो जनकपुर शुरू भयो विवाह महोत्सव, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। कक्षा 11 र 12 को 22 वर्षदेखि रोकिएको मौका परीक्षा 9 दिन बाँकी रहँदा 1% पनि भरेनन् फारम, नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। 22 वर्ष यता कक्षा 11 र 12 को परीक्षा दिन छुटेका 13,32,149 जना परीक्षार्थी मध्ये हालसम्म 1,524 जनाले मात्र परीक्षा फारम भरेका छन्। प्रतिशतको हिसाबले यो 0.1% भन्दा केही बढ़ी हो। बोर्डले यही 27 गतेसम्म फारम भर्न पाउने म्याद तोकेको छ। अबको 9 दिनमा कतिले फारम भर्छन् भन्ने विषयमा अत्तोपत्तो छैन। बोर्डले 13.5 लाख विद्यार्थीमा करिब 10% आउन सक्ने अनुमान गरेको थियो। विद्यार्थीलाई अनलाइनबाट फारम भर्ने व्यवस्था गरेको थियो। यति धेरै संख्याले परीक्षा दिन पाउने भए पनि परीक्षाप्रति चासो नदेखाएका कारण फारम भर्नेको संख्या ह्वात्तै घटेको हो। नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर छापेको छ। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोल पाल्पा सड़क खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि दैनिक 150 जति कामदार खटिएका छन्। कुल 1,126 मीटर सुरुङ निर्माण हुनुपर्नेमा अहिलेसम्म 80% सुरुङ खन्ने काम सकिएको छ। सिद्धबाबा सुरुङ मार्ग आयोजनाका प्रमुख कृष्णराज अधिकारीले अब 230 मीटर सुरुङ खन्न बाँकी रहेको जानकारी दिनुभयो। उहाँका अनुसार यही डिसेम्बर अन्तिमसम्ममा सुरुङ मार्ग ब्रेक थ्रु गर्ने लक्ष्य राखेर काम भइरहेको छ। मुख्य सुरुङ सँगसँगै 3 बाइपास सुरुङ समेत निर्माण गरिएको छ। बाइपास पहिलो 151 मीटर, दोस्रो 161 मीटर र तेस्रो 130 मीटर लामो हुनेछ। हालसम्म पहिलो 144.5 मीटर खनिएको छ, दोस्रो 148.8 मीटर र तेस्रो बाइपास सुरुङ 128.38 मीटर खनिएको छ। मुख्य सुरुङ मार्गमा यात्राका क्रममा सड़क अवरूद्ध भएमा बाइपास सुरुङ मार्ग प्रयोग गर्न सकिने आयोजना प्रमुख सिनियर डिभिजनल इन्जिनियर अधिकारीले बताउनुभयो। यसै गरी नागढुङ्गा सिस्ने खोला जोड्ने सुरुङ मार्गको भौतिक प्रगति 82.70% पुगेको छ। यो नोभेम्बरसम्मको प्रगति हो। अहिलेसम्म निर्माण पूरा भएर सञ्चालनमा आइसक्नुपर्ने आयोजना कहिले पूरा हुने अन्यल छ। सुरुङ मार्ग आयोजनाका अनुसार हाल सुरुङ फिनिशिङको काम भइरहेको छ। काठमाडौँ धादिङ जोड्ने यो सुरुङ मार्ग 2,888 मीटर लामो छ। आयोजना शिलान्यास सन् 19 अक्टोबर 2021 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो। शिलान्यासको 14 महिनापछि 2020 डिसेम्बर 22 निर्माण थालिएको थियो। शुरूको लक्ष्य अनुसार काम भएको भए 2023 अप्रेल 26 आयोजना पूरा हुनुपर्ने थियो। यसरी बनिरहेका छन् दुई सुरुङ मार्ग। कारोबार दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। बाटोमा मन्दिर छ, महिनावारीमा विद्यालय बन्देज छ, नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। दैलेखको 8-20 नगरपालिका 6 कि 14 वर्षीया लेलिन मगर अछामको पञ्चदेवल विनायक नगरपालिका 9 चिल्तडा स्थित चण्डिका माध्यमिक विद्यालयमा पढ्छिन्। गत असार यता उनी झण्डै महिना दिनभन्दा बढ़ी दिन कक्षामा अनुपस्थित भइन्। यसका कारण हो नियमित आउजाउ गर्ने पुलमा लट्ठा चुडिएको छ। विकल्पमा रहेको अर्को पुल छेउ मन्दिर छ। महिनावारी भएका बेला त्यो पुल तर्न नमिल्ने मान्यता छ। अछामको पञ्चदेवल विनायक 9 काले काँडा र दैलेख जोड्ने खिड्गी जेउलाको कर्णाली नदीमा रहेको झोलुङ्गे पुलमा गत जेठ 27 गते सामान बोकेका 13 खच्चडको भर थेग्न नसकेर लट्ठा चुडिएको थियो। कोल्टे परेको उक्त झोलुङ्गे पुल अझै मर्मत गरिएको छैन। त्यसको विकल्पमा 1 किलोमिटर टाढाको अर्को पुल तर्नुपर्छ। त्यस पुलमा दुवैतर्फ नैनेल देवताको मन्दिर रहेको छ। बाटोमा मन्दिर छ, महिनावारीमा विद्यालय बन्देज छ। यो खबर नागरिक दैनिकले अग्रपृष्ठमा छापेको हो। तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। नयाँ पत्रिका दैनिकले भ्रष्टाचार मुद्दामा विशेष अदालतले गर्यो कानूनसँग बाँझिने व्याख्या, सरकारी कर्मचारीले उस्तै प्रकृतिको काम बाहिर पनि गर्न पाउँछ शीर्षकमा खबर बनाएको छ। निजी निर्माण कम्पनीको शेयर खरिद गरेर संस्थापक शेयर धनी बनेको, कम्पनीको निर्देशकका रूपमा पारिश्रमिक र भत्ता बुझेको तथा विभिन्न ठेक्का पट्टामा सम्झौता गरेको भन्दै मुद्दा लागेको नेपाल दूरसंचार कम्पनी लिमिटेडका स्थायी इन्जिनियर प्राविधिक अधिकृत निर्मल प्रसाद सिटौलालाई विशेष अदालतले कानूनसँग बाँझिने व्याख्या गरेर सफाई दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिटौला विरूद्ध 4 चैत 2080 मुद्दा दायर गरेकोमा विशेषका अध्यक्ष टेक नारायण कुंवर तथा सदस्यहरू तेज नारायण सिंह राई र रामकुमार थापाको इजलासले गत 27 जेठमा सिटौलाकै पक्षमा दिएको फैसलाको पूर्ण पाठ हालै सार्वजनिक गरिएको छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सामूहिक किवी खेतीमा युवा, यो खबरलाई गोर्खापत्र दैनिकले भित्री पृष्ठमा छापेको छ। कम लगानीमा लामो समयसम्म राम्रो आमदानी दिने किवीको सामूहिक खेतीमा पुतली बजार 9 कोलमा कलछेङदीका युवा आकर्षित भएका छन्। यो स्याङजाको प्रसंग हो। आमदानीको राम्रो स्रोत भएकाले यहाँका 17 परिवारका युवाले 35 रोपनी बाँझो जग्गा 15 वर्षका लागि 500 देखि 1000 रूपियाँ वार्षिक भाडामा लिएर सामूहिक व्यावसायिक खेती गरेका हुन्। स्थानीय कृषक डिल कुमार भुजेलले 4 वर्ष पहिला संघीय सरकारको 19 लाख अनुदान र स्थानीयको 8 लाख गरी 26 लाख रूपियाँको लागतमा यहाँ किवी खेती शुरू गरेको बताउनुभयो। 450 बिरूवा रोपेको बताउँदै भुजेलले पहिलो पटक 22 वटामा किवी फलेको र सबैले चाख्न पाएको बताउनुभयो। पछिल्लो समय बढ़दो बसाई सराईका कारण खेतीयोग्य जमीन बाँझै हुन थालेपछि आफूहरूले सामूहिक किवी खेती गर्न शुरू गरेको भुजेलले बताउनुभयो। सामूहिक किवी खेतीमा युवा, गोर्खापत्र दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। ऐतिहासिक धरहराबाट एक सातामा 14,70,000 रूपियाँ राजस्व संकलन भएको छ। गत आइतबारदेखि सर्वसाधारणका लागि शुल्कसहित खुला गरिएको धरहराबाट सोमबारसम्म 14 लाख भन्दा बढ़ी राजस्व संकलन भएको काठमाडौँ आयोजना निर्देशक प्रकाश अरियालले जानकारी दिनुभयो। उहाँका अनुसार दैनिक करिब 1,200 धरहरा चढ़ने गरेको जानकारी दिनुभयो। बुधबार भने बन्द रहनेछ। बिहान 10:30 देखि 3 बजेसम्म धरहरा चढ़ने व्यवस्था गरिएको छ। अन्नपूर्ण पोस्टले भित्री पृष्ठमा यो खबर छापेको छ। बढ़दै एकल महिलाको संख्या 9,36,098 परिवारमा कम्तीमा एकजना एकल महिला, नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। नेपालमा एकल महिलाको संख्या तीव्र रूपमा बढ़ेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको एकल महिला सम्बन्धी विषयगत प्रतिवेदनले 9,36,098 परिवारमा कम्तीमा एकजना एकल महिला रहेको देखाएको छ। यो तथ्याङ्क 2078 जनगणनामा आधारित हो। तथ्याङ्क अनुसार नेपालमा कुल 66,60,841 गैर संस्थागत घर परिवार मध्ये 9,36,098 परिवारमा कम्तीमा एकजना एकल महिला छन्। तथ्याङ्क कार्यालयका अनुसार एकल महिला भन्नाले सम्बन्ध विच्छेद, विधवा, भिन्न बसेको र 35 वर्ष वा सोभन्दा माथिका विवाहित महिलालाई मानिएको छ। 2078 कार्यालयले जनगणनाका क्रममा गरेको अध्ययन तथा तथ्याङ्क अनुसार नेपालका 7,79,744 परिवारमा कम्तीमा एक विधवा महिला रहेका छन्। त्यस्तै कुल परिवार मध्ये 14% परिवारमा एकल महिला रहेका छन्। बढ़दै एकल महिलाको संख्या 9,36,098 परिवारमा कम्तीमा एकजना एकल महिला नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। चोभारका अर्जुन विसुनखी डेंगी संक्रमण भएर 5 दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आईसीयूमा उपचाररत हुनुहुन्छ। डेंगीका कारण उहाँको शरीरमा प्लेटलेट रक्त तत्वको कमी भएको छ। डेंगी संक्रमण हुँदा ताका जाडोयाम शुरू भइसकेको थियो। चिसोले अब लामखुट्टी आउँदैन भन्ने सोचेको थिए। घर बाहिर टहलिँदा र पार्कमा जाँदा लामखुट्टीले टोक्यो। विसुङखेले भन्नुभयो, उहाँ जस्तै डेंगी संक्रमण भएर अन्य 2 जना टेकको अस्पतालको आईसीयूमा छन्। अस्पतालका अनुसार इमर्जेन्सीमा दैनिक 3-4 जना डेंगी संक्रमित आउने गरेका छन्। ललितपुर इमाडोलका राजेश बज्राचार्यलाई पनि साँझ बिहान करेसाबारीमा जाँदा लामखुट्टेले टोकेको थियो। उहाँ पनि एक सातादेखि पाटन अस्पतालमा उपचाररत हुनुहुन्छ। जाडो शुरू हुँदा पनि घटेन डेंगी संक्रमण। यस वर्ष डेंगी संक्रमण संख्या 34,000 नाग्यो। 13 जनाको मृत्यु। कान्तिपुर दैनिकले भित्री पृष्ठमा खबर बनाएको छ। सिन्धुपाल्चोकको 12 विषे नगरपालिका 400 किलोभोल्ट केवीको सब स्टेशन निर्माण धमाधम भइरहेको छ। तामाकोशी तथा सुनकोशी नदी र ती नदीका सहायक खोला नालामा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र देशभित्रको प्रणालीलाई सुदृढ बनाउन 400 केवी 12 विषे सब स्टेशन निर्माण शुरू गरिएको हो। सोही स्थानमा 220 132 केवी र 132/11 केवी सब स्टेशन निर्माण सकेर उपकरणको परीक्षण सकिसकेको छ। 400 केवी 12 विषे सब स्टेशन निर्माण धमाधम कान्तिपुर दैनिकले भित्र पृष्ठमा छापेको छ। र अनिलको अर्धशतकमा जनकपुरको लगातार दोस्रो जित। चितवनद्वारा कर्णाली पराजित। खेल प्रसंगलाई राजधानी दैनिकले छापेको छ। कप्तान अनिल शाहको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लीग एनपीएलका जनकपुर बोल्ट्स लगातार दोस्रो जित हात पारेको छ। यस्तै अर्को खेलमा तीव्र गतिका पाकिस्तानी बलर सोहेल तनवीरको 5 विकेटको मद्दतमा चितवन राइनोजले विजय शुरूआत गरेको छ। जनकपुरले लगातार दोस्रो जित निकाल्ने क्रममा सोमबार कर्णाली याक्सलाई 8 विकेटले पराजित गरेको हो भने काठमाडौँ गोर्खाजलाई 5 विकेटले हराउँदै चितवनले विजय शुरूआत गरेको हो। खेल प्रसंगलाई हामीले राजधानी दैनिकबाट लिएका हौं। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने शंकर भण्डारीलाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।